नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। म विष्णु विश्वकर्मा। समसामयिक विषयवस्तु र राजनीतिक घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभरि सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी भारतीय विदेश मन्त्री सुषमा स्वराजले गरेको 2 दिने नेपाल भ्रमण, राष्ट्रिय सभाको चुनावको तयारी र राष्ट्रिय सभा चुनावपछि नेपाली कंग्रेसले अब के गर्छ भन्ने विषयमा छलफल गर्दैछौ। नयाँ सरकार बनिन नसक्दै भारतीय विदेश मन्त्री सुषमा स्वराजको 2 दिने नेपाल भ्रमणले यति बेला चर्चा पाइरहेको छ। विगतमा नयाँ सरकार गठन भइसकेपछि नयाँ बन्ने प्रधानमन्त्रीले एकपटक भारत जानै पर्ने परम्परा विपरीत नयाँ सरकार नबन्दै छिमेकी राष्ट्रले चासो बढाएका छन्। एमाले र माओवादी केन्द्र मिलेर वाम गठबन्धनकै सरकार पनि बनाउने तयारी भइरहेको छ। तर ठिक यसबेला प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा ठूलो हार बेहोरेको नेपाली कांग्रेस अब के गर्दैछ? चुनावपछि कामचलाउ बनिसकेको कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभा चुनावपछि सत्ता हस्तान्तरण गर्ने र प्रतिपक्षमा बस्ने भनिसकेको छ। तर चुनावमा बेहोरेको हारको समीक्षा पार्टी नेतृत्वको चरको आलोचनामै सीमित होला कि अबका दिनमा कांग्रेस सुध्रिएर पनि जाला त? यसै विषयमा छलफल गर्न आज मसँग हुनुहुन्छ नेपाली कांग्रेसका युवा नेता तथा प्रवक्ता विश्व प्रकाश शर्मा।
शर्माजीलाई स्वागत छ।
धन्यवाद।
यो पहिलो कुरा, यो भारतीय विदेश मन्त्री स्वराजको भ्रमणबाटै शुरू गरौं। यो स्वराजको भ्रमणलाई नेपाली कांग्रेसले कसरी हेरिरहेको छ?
अब एउटा मित्र राष्ट्रको जिम्मेवार मन्त्रीको भ्रमण नेपाल देशको राजनैतिक परिवर्तनको कालखण्डमा या राजनीतिक द्वन्द भइरहेको कालखण्डमा या राजनीतिक रूपमा सहज अवस्था रहेको कालखण्डमा यो या त्यो जुन रूपमा होस्, सामान्यतया एउटा जिम्मेवार राजनीतिक दलले एउटा जिम्मेवार राष्ट्रको जिम्मेवार ओहदामा रहेको व्यक्तित्वको भ्रमणलाई सहज र सामान्य रूपमा नै सिद्धान्त त लिन्छ, लिनुपर्छ, लिएको छ।
तपाईँले सामान्य भनिरहँदा अलिकति परम्परा कुरा पनि गरिहाल्नु, अघि मैले जोडेको थिएँ। यो विगतमा नयाँ सरकार बन्ने बित्तिकै र प्रधानमन्त्री बन्ने बित्तिकै भारतले डाकिहाल्थ्यो, दिल्लीमा टुप्लुक्क बोलाएर सुटुक्क के कुरा भनिहाल्थ्यो। तर अहिले ठिक उल्टो, नयाँ सरकार बनिन सक्दै भारतीय विदेश मन्त्रीको भ्रमण विभिन्न कोणबाट पनि हेरिएको छ। खास गरी कतिपयले भारतले अब दिल्लीमा नसक्ने भएपछि काठमाडौँमै छिरेर पनि हस्तक्षेप गरिरहेछ भने, कतिपयले चाहिँ होइन, विगत भन्दा अब भारतले दिल्लीमा बसेर सकिँदैन, काठमाडौँमै आएर नेगोसिएसन गर्नुपर्छ र चीनलाई नेपाल आउनबाट रोक्नुपर्छ भनेर पनि भने। तर यो बीचमा जुन तपाईँ अब कामचलाउ बनिसकेको सरकार र नयाँ सरकार आउनु अगाडि यो भ्रमणलाई पार्टीगत रूपमा मात्र नभइकन राष्ट्रिय र यो विदेश मामिलाका हिसाबले पनि अलिअलि फरक ढंगले परिभाषित गर्न सकिएन?
अब नेपाली कांग्रेस पार्टीले अमुक कुनै राष्ट्रको कोही व्यक्तित्व आएर आएको सन्दर्भ, भएका छलफल, फर्किएको विषय, त्यससँगको प्रभाव आदि विषयको सन्दर्भमा नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्य समितिले या केन्द्रीय पदाधिकारी कार्य सम्पादन समिति तहले या शीर्ष नेतृत्वको कुनै छलफलले कुनै निश्चित दृष्टिकोण यो सन्दर्भमा बुन्दाबाइज रूपमा यो भनेर बनाएको अवस्था छैन। त्यसैले मैले तपाईँलाई भन्दै गर्दा नेपाली कंग्रेसको पार्टीको तर्फबाट भन्ने कुरा यति मात्रै हो कि हामी एउटा नवीन राज्यको शुभारम्भमा छौं। हामीले विगतमा अभ्यास गरेका जे जस्तो प्रकारको राज्य प्रणाली थियो त्यो लोकतन्त्र छ, तर लोकतन्त्रभित्रबाट पनि लोकतान्त्रिक गणतन्त्रमा र लोकतान्त्रिक गणतन्त्रमा पनि संघीयतासहितको गणतन्त्रमा र त्यो पनि कार्यान्वयन भएर निर्वाचनको चरणबाट गइसकेको अवस्थाको बेला नेपाल देशको सन्दर्भमा नेपालको मतदाताले दिएको निर्णय बमोजिम स्थानीयदेखि प्रदेशदेखि केन्द्र तहसम्मको नेतृत्व अगाडि बढ्ने, उभिने र नेपाल देशको समृद्धिको लागि नेपालकै राजनीतिक दलहरू एउटा थलोमा आएर उभिएर अगाडि जाने भन्ने कुरा नै नेपालको समृद्धिको निमित्त, नेपालको नवीन प्रारम्भको निमित्त यो प्रथम शर्त हो, महत्वपूर्ण शर्त हो। मलाई लाग्छ यो कुरामा नै नेपालका सबै राजनीतिक दलहरू गम्भीर बन्नुपर्छ। नेपाली कंग्रेसले यो विषयलाई त्यही रूपमा हेर्छ।
तर यति बेला ओलीलाई अर्को ढंगले पनि हेरिएको छ नि। ओलीजीले विगतमा नाकाबन्दीका बेला, त्यति बेला कंग्रेसको चर्को आलोचना हुन्छ, खास गरी नाकाबन्दीलाई नाकाबन्दी भन्न सकेन भनेर अहिले पनि टिका टिप्पणी हुन्छ कंग्रेसले। तर एमाले अध्यक्ष ओलीले त्यति बेला कट्टर रूपमा प्रधानमन्त्री भन्दा भारत जाँदिन, पहिला नाकाबन्दी हटाऊ भनेर भनेको कुराले पनि यति बेला वाम गठबन्धनमा त्यो बहुमत आयो र कंग्रेसले चुनाव हार्नुको कारण बन्यो भनेर भन्छन्।
अब नेपाली कांग्रेस पार्टीले निर्वाचनमा हार्दै गर्दाखेरि के कारणहरू त्यसको पछिल्लोतिर प्रभावी रहे भन्ने सन्दर्भमा आफ्ना ढंगका बुझाइहरू हुने कुरालाई हामी सम्मान गर्छौं। नेपाली कांग्रेस पार्टी आफैले गम्भीरतापूर्वक विश्लेषण गरेर हाम्रो पराजयको कुरालाई कमजोरीलाई हामी केन्द्रीय कार्य समितिको आगामी बैठकबाट खोजी गर्छौं। मात्रै मैले यहाँनिर तपाईँको प्रश्नसँगको शुरूआती लाइनमा गाँसिएको विषयलाई प्रस्ट्याउँदै गर्दा मैले भन्ने यति मात्रै हो कि नेपाल देशले मित्र राष्ट्रबाट नाकाबन्दी पटक पटक घटनाक्रमहरूमा बेहोर्दै गर्दा पछिल्लो घटना जे भयो त्यो घटना कुनै अमुक अरू राजनीतिक दलहरूको नेतृत्वबाट गरिएको कुकर्म या सत्कर्मको कारण भएको थिएन। नेपाली कंग्रेसको नेतृत्वमा सरकार थियो, चारवटा प्रधानमन्त्रीले नेतृत्व गरिसकेर संविधान नबनिसकेको अवस्था थियो, एउटा निर्वाचित संविधान सभा अर्बौंको खर्च गरिसकेर विघटन भएर गइसकेको अवस्था थियो। नेपाली कंग्रेसले मतदाताको बीचमा हामीलाई सबभन्दा ठूलो दल बनाउनुहोस्, हामी नेपाल देशको संविधान लेख्नलाई सबैलाई समन्वय गरेर त्यो लेख्ने सामर्थ्य प्रस्तुत गर्छौं भनेर वचनबद्धता व्यक्त गरेको अवस्था थियो र असोज तीन गतेका लागि निर्धारित समयभित्रैमा असोज तीन गतेका लागि संविधान जारी गर्ने भनेर राजनीतिक दलहरूले सहमतिपूर्वक मिति घोषणा गरेको अवस्था थियो। त्यो बेलामा चाहे घरेलु दबावहरू हुन् चाहे बाह्य दबावहरू हुन् ती सबै दबावहरूलाई अस्वीकार गरेर नेपाली कंग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा नेपाल देशले संविधान जारी गरेको हो। त्यसैले त्यो बेलामा सबै राजनीतिक दलहरूको भूमिका रह्यो संविधान निर्माण गर्ने सवालमा, तर संविधान निर्माण गर्दै गर्दा नेतृत्व गर्ने सवालमा नेपाली कंग्रेसले नेतृत्व गरेको थियो र आएका दबावहरू बाहिरबाट आएका दबावहरूलाई अस्वीकार गरेर असोज तीनमै संविधान जारी गर्ने कुराको नेतृत्व पनि कांग्रेसले गरेको थियो। त्यसकारण त्यो संविधान निर्माण गर्दै गर्दाखेरि रहेका कतिपय विमति होलान् अथवा संविधान निर्माण गर्दै गर्दाखेरि राखिएका कतिपय असन्तुष्टिहरू होलान् जसको जगमा जुन नाकाबन्दी भयो त्यो हुँदै गर्दाखेरि नेपाली कंग्रेसको नेतृत्वले गरेको सुकर्मको कारणले थोपनिएको विषय त्यो थियो। यो अलग कुरा हो कि त्यो सरकार गइसके पछाडिको सरकारले लिएको चाहिँ आफ्नो प्रकारको दृष्टिकोणको कारण नागरिक पंक्तिमा उहाँहरूले एक ढंगको लोकप्रियता हासिल गर्नुभयो होला, तर त्यसको जननी कहाँ थियो भन्दा त्यसको त्यो आउने अवस्थाको कसरी बनेको थियो भन्दा हामी नेपालीले हाम्रो देशको संविधान हामी लेख्न सक्छौ जारी गर्न सक्छौ भनेर लिएको अडानहरूको नेतृत्व नेपाली कंग्रेसले गरेको कारण।
तर तपाईँले यदि भनिरहँदा नि कंग्रेसले स्पष्ट रूपमा भारतसँग न्यू खोज्न सकिँदैन, भारतसँग मिलेरै जानुपर्छ, भारतले भने मान्नै पर्छ भन्ने धारणा त भित्री रूपमा अझै पनि छ नि, जुन ओली भन्दा पृथक रहेन।
अब हेर्नुहोस्, त्यो खालको परिस्थिति आउन नसक्ला भन्ने अनुमान थिएन भन्ने होइन, त्यो प्रकारको परिस्थिति आउन सक्छ भन्ने अनुमान गरेर पनि संविधान जारी गर्न सक्ने योग्यता राख्नुभन्दा ठूलो राष्ट्रवाद के हुन्छ? राष्ट्रवाद भनेको त्यो राष्ट्रका नागरिकहरूले दिएको अभिमत बमोजिम त्यो राष्ट्रको लागि आवश्यक संविधान जारी गर्ने सन्दर्भमा कसैको पनि दबावलाई स्वीकार नगरेर उभिनुभन्दा ठूलो राष्ट्रवाद अरू हुन सक्छ भनेर भन्ने कुरासँग म सहमत छैन। मात्रै ब्रान्डिङ गर्ने कुरामा, त्यसलाई सार्वजनिक रूपमा बेच्ने कुरामा जति कर्म भयो होला त्यो कर्मको सन्दर्भमा कांग्रेसबाट कमजोरी भयो होला, तर नेपाली कंग्रेस पार्टीले एउटा सँगैमा राख्ने दृष्टिकोण के हो भने हामी हाम्रो देशको नेतृत्व हामी हाम्रा राजनीतिक दलहरूको एकताबाट संसदीय प्रक्रियाबाट जनताले दिएको अभिमतबाट नेपाल देशलाई नेतृत्व गरेर जान सकिन्छ, सक्दछौ, हामी सक्नेछौ भन्ने धारणा हामीले राख्दै गर्दा सँगैमा हामीले नबिर्सिने तथ्य जहिले पनि विनम्रतापूर्वक हामीले स्मरण गराउने के गरेका छौं भने कि तपाईँ आफ्नो मित्र बदल्न सक्नुहुन्छ तर छिमेकी बदल्न सक्नुहुन्न भन्ने तथ्य चाहे हाम्रा सन्दर्भमा होस् चाहे अरू राजनीतिक दलको सन्दर्भमा हुन् त्यो महत्वपूर्ण छ। त्यसैले उत्तरको छिमेकी चाहे चीन होस् या दक्षिणको छिमेकी तपाईँको भारत होस् यी दुवैसँग हाम्रा कतिपय बेलामा असहज सम्बन्धहरू पनि भएका छन्, हाम्रा बीचमा कतिपय मुद्दाहरूमा विमतिहरू भएका छन्, द्वन्द्व भएका छन्, हामीले दुईटै राष्ट्रहरूसँगको सहकार्यबाट लाभ पनि लिएका छौं र यी दुईटै राष्ट्रहरूसँगको कारणबाट कतिपय अप्ठ्यारोहरू पनि बेहोरेका छौं, तर यी सब कुराको बावजुद पनि नेपाल देशको समृद्धिको लागि हामीले दुईटा मित्र राष्ट्रहरूलाई समन्वय गर्ने सन्तुलनमा राख्ने कर्म चाहिँ गरेर जानुपर्छ। त्यो गर्दै गर्दा यो या त्यो राष्ट्रले हाम्रो राजनीतिक मामिलामा यो या त्यो ढंगले कुनै प्रकारको हस्तक्षेप राख्ने खालको अवस्था हामीलाई मनोवैज्ञानिक रूपमा चाहिँ तल पार्ने खालको अवस्था बन्छ बनाइन्छ आगामी दिनमा बनाइन्छ भने त्यसलाई उचित ढंगले जवाब दिएर नेपालको राजनीतिक दलहरूले आफ्नो खुट्टामा दरोसँग उभिएर अगाडि जानुपर्छ।
कंग्रेसले यति बेला जुन स्वराजको भ्रमण र ओलीको विदेश नीति कस्तो रहला भनेर कसरी हेरिरहेको छ?
अब भारतको केन्द्रीय सरकारले उसका छिमेकीहरूलाई हेर्ने दृष्टिकोणको सवालमा उसले परम्परालाई पछ्याउँछ या नयाँ सन्दर्भमा नयाँ दृष्टिकोणहरू बनाउँछ, यो त भारत सरकारको प्रवक्ताले भन्न सक्ने कुरा भयो, नेपाली कांग्रेस सरकारको नेपाली कांग्रेसको प्रवक्ताले भन्न सक्ने कुरो भयो।
यसले लामो समय झेलेको एउटा छिमेकीको हो भने त्यो भारत नै हो,
तर मैले भन्न सक्ने मात्रै के हो भने उसको दृष्टिकोण के रहला भन्ने कुरो होइन। मैले भन्न सक्ने कुरा के मात्रै हो भने नेपालको राजनीतिक दलहरूले एउटाले अर्कोबाट शक्ति हासिल गर्नुपर्छ। मैले बेला बेला विष्णुजी विगतमा भनिआएको छु, नेपालको एउटा राजनीतिक दलले अर्को राजनीतिक दलसँग झुक्ने संस्कृतिलाई विकास गर्न सक्यौं भने हामीले कसैसँग झुक्नु पर्दैन। हामीले आफ्नै आफन्तसँग चाहिँ हार्दिक हुनु, एकताबद्ध हुनुलाई मैले त्यो भनेको हुँ। झुक्नुको अर्थ कमजोर हुनु, झुक्नुको अर्थ टुट्नु भनेको होइन। मैले एउटाले अर्कोसँग चाहिँ विनम्र भएर हार्दिक भएर उभिन सक्ने कुरालाई झुक्ने सन्दर्भ भनेको। नेपालीले नेपालीसँग झुक्न सक्यौं भने हामीले कसैसँग झुक्नु पर्दैन। नेपालीले नेपालीसँग सिक्न सक्यौं भने हामीलाई संसारको कसैले सिकाइरहनु पर्दैन। त्यसैले यो बेलामा नेपाल देशले नयाँ संविधान लेखेर त्यसलाई चाहिँ कार्यान्वयन गर्न स्थानीय प्रदेश र केन्द्रको निर्वाचन गरेर नयाँ नेतृत्वलाई राष्ट्रव्यापी रूपमा स्थापित गरिदिएको यो कालखण्डको बेलामा राष्ट्रिय मनोबललाई अभिवृद्धि गर्ने गरी आफूहरूले आफ्नो घरेलु समस्याको समाधान आफू हल गर्न सक्दछौं भन्ने सोच्नुपर्छ। त्यो नसोचेर अब हामी यहाँ र त्यहाँबाट चाहिँ हुने यो या त्यो प्रकारको चाहिँ सम्बन्ध या भेटघाटहरू या भ्रमणहरूको बलबाट आफू बलियो बन्छौं भन्नतिर लाग्यौं भने जनताको अपमान गरेको हुन्छ।
सरकारका पछिल्ला केही निर्णय विवादित बने, यसमा कंग्रेसले जानी जानी गल्ती गरेको हो कि सत्ता छाड्ने छाड्ने बेला धेरै लोभ लागेर मनलाग्दै निर्णय गरेको हो?
अब यो सरकार जुन बेला गठन भयो त्यो सरकार गठन भइसकेपछि जुन बजेट बन्यो, बजेट बन्दै गर्दाखेरि स्थानीय निर्वाचन वैशाख 31 भइसकेको र त्यस पछाडि दोस्रो चरणको निर्वाचन असार 14 हुने बेलामा बजेट बनेको हो। यदि नेपाली कंग्रेस पार्टीले जनताको भोट लिने कुरालाई मात्रै केन्द्रमा राख्दथ्यो त आचार संहितालाई उल्लंघन गरेर पनि त्यो बजेट जुन जेठको 15 गते जारी भयो, संवैधानिक व्यवस्था छ जेठ महिनाको 1 गते बजेट जारी हुने भनेर, त्यो बजेट जारी गर्दै गर्दा आचार संहितालाई बिल्कुलै पालना गरेर नयाँ कार्यक्रम नहालिकन बजेट निर्माण गरिएको थियो। त्यसकारण भोटलाई मात्रै प्रभावित गर्ने मनोविज्ञानले गरियो भन्ने हिसाबले कतिपयले सोच्नुहुन्छ भने त्यो गलत हुन्छ। मेरो भनाइ यसमा दुईटा छ। एक, जाँदा जाँदै गरेको सरकारले गरेका सबै निर्णयहरू गलत हुन्छन् या आउँदा आउँदै गरेको सरकारले गरेका निर्णयहरू सही हुन्छन् भन्ने कुराले हेर्नुहुन्न। निर्णय के भयो भन्ने सन्दर्भ हेर्नुपर्छ पहिलो कुरो। दोस्रो कुरो, नेपाली कंग्रेस पार्टीको सरकारले गरेको निर्णय, अहिले भएका निर्णयहरू राष्ट्रलाई बल पुर्याउने प्रकृतिका कैयौं निर्णयहरू छन्। मैले गर्नुपर्ने 5-7 वटा निर्णय सरर तपाईँको समक्ष गर्न सक्छु। ती निर्णयहरूले यदि कुनै असर पर्दछ, भोलि राष्ट्रलाई असर पर्छ भने नयाँ सरकारले त्यसलाई उल्ट्याउन सक्छ।
तर एक किसिमले एउटा विगतका सरकारले पनि जाने जाने बेला यस्तै निर्णयहरू गर्थे विश्वजी, तर अहिलेको सरकारले पनि त्यसलाई छाडेन। अझ भनौ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारले गरेको निर्णय कार्यान्वयन गर्न सकिन्न, समय लाग्छ, अरबौं रूपियाँ राज्य कोषबाट रित्तिन्छ भनेर पनि भने। यसबीचमा किन यति साह्रै खस्किएर निर्णय गर्नुपर्ने? तपाईँलाई आगामी चुनावमा पनि त जित ल्याउनु छ।
यो यस्तो छ, हेर्नुहोस्, मैले तपाईँलाई अब मैले भनिसकेपछि तपाईँले सोध्नुभयो भने अलग कुरा हो। अन्यथा सड़कमा हिँडिरहेको कुनै युवकलाई या कहीँ बसेर छलफल गरिरहेको बुद्धिजीवीलाई या कहीँ बसेर अध्ययन गरिरहेको विद्यार्थीलाई या कहीँ बसेर समाचार लिएको मीडियाकर्मीलाई कसैलाई पनि भएका कुराहरूको के सौन्दर्य भएका छन्, राम्रा कुराहरू भएका छन् भन्ने सन्दर्भमा तपाईँको चाहिँ प्रश्नहरूमा पनि आउँदैनन् र दिने उत्तरहरूमा पनि ती कुराहरू सम्बन्धित पक्षले राख्दैनन्। जस्तो कि तपाईँको चाहिँ यो सरकारको कुराको सन्दर्भमा अहिलेको सन्दर्भमा चर्चा भइरहेछ र यो सरकारले निर्वाचनसम्म गर्न सक्दैन भन्ने सरकारले, निर्वाचन गराउँदैन भनेर आरोपित भएको सरकारले निर्वाचन पनि सम्पन्न गरायो र लामो संक्रमणकालको अन्त्य गर्यो। त्यसकारण देवबाजी तपाईँले चुनाव गराउनुहुन्न भन्ने आशंका मलाई थियो, मैले आरोपित पनि गरेँ, तर तपाईँलाई म धन्यवाद दिन चाहन्छु, कम्तीमा तपाईँले निर्वाचन गराउनुभयो। तपाईँले सुन्नु भएन, कमरेड केपी ओलीजीको अभिव्यक्तिबाट सुन्नु भएन, उहाँले को लेभलले त तपाईँको चाहिँ गरिएका कामहरूलाई एप्रिसिएट गर्ने कल्चर स्थापित गर्न सकेका छैनौं भने स्वाभाविक छ कि हामी आम मनोविज्ञान के छ भने के भत्किएको छ, के बिग्रिएको छ, के बिग्रिए जस्तो लाग्छ भन्ने कुराहरू बढी समाजमा प्रचारित छन्। त्यसकारणले गर्दै गर्दा यो सरकारले गरेका राम्रा कुराहरूको कारणले गर्दा भएको लाभ देशले लिन्छ, यो सरकारले कुनै निर्णय गर्दै गर्दा त्रुटि भएको छ भने आगामी सरकारले त्यसलाई सच्याएर जान सक्छ।
यसमा धेरै विवादित गर्नु उपयुक्त छैन, तपाईँको एउटै राय
होइन। मैले अब सरकारको सबै निर्णयहरूको डिफेन्ड म गर्दिन।
सरकार विश्वप्रकाश तपाईँको छवि हेर्ने हो भने खास गरी विश्वप्रकाशले जुनसुकै गलत कार्यको पनि घोर भत्सना गर्छ र सिधै असन्तुष्टि व्यक्त गर्छ, तर तपाईँ प्रवक्ता भए यता सरकारका पछिल्लो निर्णयको एकदमै नजिकबाट रक्षा गर्नुपर्ने बाध्यता पनि बनेको छ, यसले आफैलाई व्यक्तिगत रूपमा पनि तपाईँलाई गाह्रो भएको?
सरकारको सबै निर्णयहरूको डिफेन्ड म गर्दिन, मैले भन्नुको अर्थ त मैले बोल्नै बाँकी थियो नि त। त्यस कारणले गर्दाखेरि के हो भने सरकारको निर्णयहरूको सन्दर्भमा एउटा सरकारले जाँदा जाँदै यतिका धेरै निर्णयहरू गर्नुपर्ने अवस्था अथवा गर्ने कर्म वास्तवमा यो जरूरी कर्म कति हो भन्ने कुरालाई बहस छलफल स्वाभाविक रूपमा गर्न सकिन्छ, यसमा प्रशस्तै प्रश्न उठाउन सकिन्छ। तर मैले खास गरी चाहिँ तपाईँको शहीदको घोषणाको विषयलाई अथवा तपाईँको भूकम्प पीड़ितको सन्दर्भमा बजेट निकासा गरेको विषयलाई अथवा तपाईँको चाहिँ वृद्ध भत्ताको सन्दर्भमा उमेर घटाएको विषयलाई अथवा चाहिँ तपाईँको सरकारले चाहिँ हिजो यो सरकारले चाहिँ अध्यादेश जारी गराउन मिल्दैन भनेर भन्दै गर्दा जारी गराएर नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गरेको विषयलाई अथवा यो सरकारले तपाईँको चाहिँ प्रदेश प्रमुख तोक्यो भने हामी शपथ ग्रहण गर्दैनौं भन्दै गर्दा पनि त्यो नबुझिकन बोलिएको अभिव्यक्तिलाई चिर्दै कि नयाँ सरकार बन्नका लागि मार्ग प्रशस्त गर्न राष्ट्रिय सभा बन्नैपर्छ, राष्ट्रिय सभा बन्नलाई प्रदेश प्रमुखको नियुक्ति हुनैपर्छ, प्रदेशले शपथ नगरिकन तपाईँको त्यो निर्वाचन हुन सक्दैन भनेर प्रदेशको प्रमुख नियुक्त गरेको कुरोलाई, प्रदेश प्रमुख मात्रै होइन अस्थायी मुकाम तोकेको विषयलाई, माघ 24 निर्वाचन गराउँदै गरेको विषयलाई, यी सबै कुरा चाहिँ अहिले के भएका छन् भन्दा छोपिएका छन्। त्यसैले मलाई के लाग्छ भने सरकारले गरेको काम राम्रो या नराम्रो भन्ने सन्दर्भमा आधिकारिक अभिव्यक्ति राख्ने कुरा विश्वप्रकाशको होइन, सरकारकै प्रवक्ताको हो। तर मैले देख्ने कुरा के हो भने हामी आवेगमा चाहिँ धेरैले अभिव्यक्तिहरू राख्ने गरेका छौं। लोकप्रियता पनि केमा छ भन्दाखेरि भने प्रश्न उठाउनुमा छ, गुनासो गर्नुमा छ। तर मलाई के लाग्छ भने कांग्रेसका युवाहरूले प्रश्न गर्ने कर्म मात्रै गरेर पुग्दैन, उत्तर दिन सक्ने सामर्थ्य पनि राख्नुपर्छ। मैले केही दिन अगाडि पढेको एउटा उदाहरण मैले चाहिँ लेख्दै गर्दा केही अगाडि कान्तिपुरको लेखमा पनि लेखेको थिएँ कि मूर्ति चाहिँ बनाउँदै गरेको एउटा मान्छेले यो मूर्तिलाई जहाँ त्रुटि छ सच्याएर चिनो लगाइदिनु होला भन्दा सयौं चिनो लगाएको चित्र उसले भेट्यो, दुखी भयो। तर त्यसको लगत्तै एउटा महात्माले त्यही फेरि अर्को मूर्ति बनाऊ र चोकमा राख र यसमा चिनो लाएर जानु, त्रुटिमा चिनो लाएर जानु नभन, यो त्रुटि जहाँ छ सच्याएर जानु भन, त्यसपछि तिमी सच्चिने कुराले तिमीलाई आत्मबल दिन्छ, उत्साह दिन्छ भने। मूर्तिकारले मूर्ति बनाए, तीन दिन जति पछाडि लगेर राम्रो मूर्ति लगाएर चोकमा राखे, उनले फेरि त्यहाँ लेखे तल अघिल्लोचोटि लेखे चिनो लाएर जानु होला त्रुटिमा, अहिले लेखे उनले सच्याएर जानु होला, जहाँ त्रुटि देख्नुहुन्छ सच्याएर जानु होला। साँझ गएपछि उनले हेरे त्यो मूर्तिमा कहीँ पनि चिनो लगाइएको सच्याइएको छैन, त्यसपछि उनलाई ज्ञान प्राप्त भयो त्रुटि औल्याउन सजिलो हुन्छ, त्रुटि सच्याउन गाह्रो हुन्छ। त्यसैले मलाई के लाग्छ भने विश्वप्रकाश शर्मा प्रवक्ता बन्नु भनेको त्रुटि छोप्नका लागि होइन, त्रुटि सच्याउनका लागि हो। त्रुटि सच्याउने कर्म पनि गर्न सक्छन् कांग्रेसका युवाहरू र कांग्रेसलाई सम्प्रेषण गर्नुपर्ने, कांग्रेसका कुरा सार्वजनिक रूपमा प्रष्टसँग राख्नुपर्ने जुन जिम्मेवारी मेरो छ त्यो भनेको कांग्रेस पार्टीको एउटा भएको त्रुटिलाई सच्याउने बाटो पनि हो। त्यो त्रुटि भनेको के हो भने कांग्रेस कर्म गर्छ फलको आशा नगर भनेर शास्त्रमा भनिए जस्तै काम गर्दै जाने, व्याख्या गर्न नसक्ने, अन्त आफूमाथि लागेको आरोप पनि चिर्न नसक्ने, त्यो पनि हो। त्यस कारणले गर्दा मलाई लाग्छ कि मैले विगतमा र अहिलेको सन्दर्भमा बोल्ने कुरा व्याख्या गर्ने कुरालाई मेरो जिम्मेवारी अनुसार मैले निरन्तरता दिइरहेछु।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी भारतीय विदेश मन्त्री सुषमा स्वराजको नेपाल भ्रमण, चुनावमा कंग्रेसले हार बेहोर्नुको कारण र राष्ट्रिय सभा चुनावपछि नेपाली कंग्रेसले अब के गर्छ भन्ने विषयमा छलफल गरिरहेका छौं। छलफलमा हुनुहुन्छ नेपाली कंग्रेसका युवा नेता तथा प्रवक्ता विश्व प्रकाश शर्मा, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न रेडियो स्टेशन उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी भारतीय विदेश मन्त्री सुषमा स्वराजले गरेको दुई दिने नेपाल भ्रमण, राष्ट्रिय सभाको चुनावको तयारी र राष्ट्रिय सभा चुनावपछि नेपाली कंग्रेसले अब के गर्छ भन्ने विषयमा छलफल गरिरहेका छौं। विश्राम अघिको कुराकानीमा हामीले गत बिहिबार र शुक्रबार भारतीय विदेश मन्त्री सुषमा स्वराजको दुई दिने नेपाल भ्रमण र भ्रमणप्रति कंग्रेसको धारणा लगायतका विषयमा छलफल गर्यौं। अब हामी प्रदेश र प्रतिनिधि सभा चुनावमा नेपाली कांग्रेस पराजित हुनुको कारण र राष्ट्रिय सभा चुनावपछि अब कांग्रेसले के गर्ला भन्ने विषयमा छलफल गर्दैछौ। छलफलमा हुनुहुन्छ नेपाली कंग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा।
पहिले यो राष्ट्रिय सभा चुनाव मुखैमा आएको छ 24 गते, कसरी हुँदैछ?
अब राष्ट्रिय सभाको निर्वाचनमा कतिपय ठाउँहरूमा त निर्विरोध भइसकेको छ, अब नभएका ठाउँहरू मध्येमा अब तीव्र प्रतिस्पर्धाको र एकदमै थोरै मतको साथ जित हार हुने अवस्थाको प्रदेश नम्बर तीनमा छ यो भ्यालीमा। अब अन्यत्रको सन्दर्भमा पनि कहीँ हाम्रो अनुकूल छ कहीँ प्रतिकूल छ, यो त सिधै पहिलाको गणितले नै पुष्टि छँदैछ। तर हामीले कुनै ठाउँमा निर्विरोध भइसके पछाडि पनि निर्विरोध भएको नेतृत्वलाई पनि स्थानीय तहमै प्रदेश आफ्नै प्रदेशमा क्रियाशील रहनलाई भनेका छौं। सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू सबै आफ्नो निर्वाचन क्षेत्रतर्फ जाँदै हुनुहुन्छ। म आफै तपाईँको पूर्वको जुन भूगोलको छु त्यो भूगोलको जुन प्रदेश नम्बर एकमा छु म आफू पनि त्यहाँको निर्वाचनमा जाँदैछु। नेपाली कांग्रेस पार्टीले आफ्नो उम्मेद्वारहरू चयन गर्दा बडा सर्वसम्मतिको साथ उम्मेद्वारी चयन पछिल्लो समय गरेको छ र उम्मेद्वारहरूलाई विजयी गराउने सन्दर्भमा पनि आफ्नो पार्टीगत सामर्थ्यले सम्बन्धले भ्याएसम्म लाग्ने कर्म जारी राखेको छ।
अब यस अगाडि त चुनाव गराए लगतै सरकार काम चलाऊ भने पनि राजीनामा दिनु भएन कंग्रेस सभापति देउवाले, तर यो राष्ट्रिय सभा चुनावको भोलिपल्टै राजीनामा आउँछ त?
अब मलाई लागेको कुरा चाहिँ के भने एउटा संसद निरन्तर चलिरहेको बेलामा एउटा प्रधानमन्त्री गएर अर्को प्रधानमन्त्री आउनलाई प्रधानमन्त्रीले पद त्याग गरेर राजीनामा दिएर अनि अर्को प्रधानमन्त्री आउने क्रम बन्छ संसारभरिको अभ्यास हेर्दा। मैले तपाईँलाई भने के भने एउटा संसद निरन्तर चलिरहेको छ, चलिरहेको बेलामा त्यहीँभित्रबाट अर्को प्रधानमन्त्री बन्नु पर्यो भने मार्ग प्रशस्त गर्नलाई बहालवाला प्रधानमन्त्रीले राजीनामा गर्ने, त्यसपछि त्यही संसदले प्रधानमन्त्रीलाई चयन गर्छ। र जस्तो कि उदाहरणका रूपमा विगतमा चाहिँ संसद त्यही कायम रहिरह्यो, त्यही संसदभित्रबाट निकैजना पालैपिल्लो प्रधानमन्त्री बन्नुभयो राजीनामा दिएर, माधव नेपालले राजीनामा दिनुभयो अनि काम चलाउमा परिणत हुनुभयो, भलै 8-9 महिनासम्म रह्यो। तर एउटा संसद निरन्तर नरहेर संसद नै अर्को आउँदै गर्दाखेरि रहिरहेको संसदै छैन र रहिरहेको प्रधानमन्त्री स्वत काम चलाऊ भन्छ। अहिले तपाईँको चाहिँ कुनै एउटा प्रधानमन्त्रीले राजीनामा दिएपछि अर्को प्रधानमन्त्री बन्न लागेको सामान्य अवस्था होइन। एउटा प्रधानमन्त्री चाहिँ उसलाई बनाएको पार्लियामेन्ट गइसकेर नयाँ पार्लियामेन्ट आउँदै गर्दा स्वत नयाँ पार्लियामेन्टले अर्को प्रधानमन्त्री बोकेर आउँदैछ। एउटा कामचलाउ भइसकेको प्रधानमन्त्रीले फेरि राजीनामा दिएर डबल कामचलाउ भइरहनुपर्छ भन्ने मलाई लाग्दैन, किनभने तपाईँको यही पार्लियामेन्ट छ, त्यही पार्लियामेन्ट छँदै थियो, अब उनले छोड्ने र त्यो पार्लियामेन्टले अर्को छान्ने होइन, नयाँ पार्लियामेन्टले नयाँ प्रधानमन्त्री बोकेर आउँदैछ भने गइसकेको पार्लियामेन्टको प्रधानमन्त्री अब स्वत जाँदै हुनुहुन्छ। मेरो बुझाइ यो हो।
तर अवस्था के भयो भने चुनाव हारिसकेपछि किन सत्तामा बसिरहनु भने नैतिकताले पनि देउवालाई अलिकति दबाव परेको त हो नि।
अब यस्तो हुन्छ, हेर्नुहोस्, अलिकति व्यवहारिक भएर नसोच्दै गर्दाखेरि सामान्य रूपमा सोच्दै गर्दा मङ्सिर 21 निर्वाचन भयो, 29-30 परिणाम आयो प्रत्यक्षतर्फको, अनि चुपचापसँग शेरबहादुर देउवाले राजीनामा दिएर बुढा नीलकण्ठ गएर सुत्दिनु भएको भए के भन्नुहुन्थ्यो भन्दा आफ्नो चाहिँ पार्टीले चुनाव हार्यो भन्दैमा एउटा जिम्मेवार प्रधानमन्त्रीले चुपचापसँग गएर चाहिँ बुढा नीलकण्ठमा सुतिदिने, संसारमा योभन्दा गैर जिम्मेवार प्रधानमन्त्री देख्नु भएको थियो भनेर अब मैले कसले भन्नुहुन्थ्यो न, तर त्यो बेलामा एउटा राम्रो उखान यहाँ फिट गर्न सकिन्। तर मेरो बुझाइ के हो भने एउटा प्रधानमन्त्रीको कर्तव्य प्रधानमन्त्रीका रूपमा अर्को प्रधानमन्त्री आउनको सन्दर्भमा गर्ने भूमिका पर्छ कि पर्दैन, जस्तो कि हामीले राष्ट्रिय सभाको गठन भइसकेको थिएन, राष्ट्रिय सभाको निर्वाचन गराउन अध्यादेश अड्केको थियो, राजीनामा दिएर चुपचाप गरेर सुधिएको भए त्यो अध्यादेश जारी गराउन कसले पहल गर्थ्यो? त्यो अध्यादेश जारी भइसकेपछि त्यसले प्रदेशको चाहिँ के अरे चाहिँ सदस्यले शपथ ग्रहण गर्ने कुरा माग्छ, कथाले त्यो माग्थ्यो, त्यो माग्दै गर्दाखेरि प्रदेशको अस्थायी मुकाम कुन सरकारले थोक्थ्यो? प्रदेशको अस्थायी मुकाममा चाहिँ प्रदेश प्रमुख भएर निर्वाचन आयोगले गएर रिजल्ट प्रदेशको रिजल्ट दिनलाई प्रदेश प्रमुख चाहिन्थ्यो, त्यो प्रदेश प्रमुख कसले थोक्थ्यो? यी समग्र कर्मलाई नगरिकन चाहिँ गर्नुलाई चाहिँ यो सबै कर्महरू गरिनु चाहिँ नयाँ सरकार बन्नलाई मार्ग प्रशस्त गरेको हो। नयाँ सरकार बन्न मार्ग प्रशस्त गर्ने सामान्य संसद चलिरहेको बेला नयाँ सरकार बन्न मार्ग प्रशस्त गर्ने भनेको चुप्प लागेर राजीनामा दिने र ल नयाँ सरकार बन्न ठाउँ छोड्ने भन्ने हो, किनभने सरकार छान्ने निकाय मौजुद छ नि त, नयाँ प्रधानमन्त्री छान्ने निकाय पार्लियामेन्ट मौजुद छ, त्यसैले पार्लियामेन्ट चलिरहेको बेलामा प्रधानमन्त्रीले राजीनामा दिएर जाँदा उनलाई छान्ने निकाय छ। तर अहिलेको अवस्था चाहिँ नयाँ छान्ने निकायलाई पूर्ण उपस्थित नगराइकन गइदिएको भए त्यसले व्यावहारिक संवैधानिक जटिलता उत्पन्न हुन सक्थ्यो र नयाँ ढंगले आलोचना हुन सक्थ्यो।
नेपाली कंग्रेसले जुन अहिलेको चुनावमा हार बिहोर्यो समाप्त इतिहासकै अलि ठूलै हारका रूपमा विश्लेषण भइरहेको छ र विगतका समयमा पनि जुन प्रधानमन्त्री कार्यकालमा अलिअलि बढी चर्को आलोचना खेपेका अहिलेका कंग्रेस सभापति देउबा अहिलेकै प्रधानमन्त्री भएर उहाँकै नेतृत्वमा पार्टीले ठूलो हार बेहोर्यो। अब कसरी जान्छ यो 5 वर्षको बीचमा कंग्रेसले के गर्छ, सत्ता छोडेपछि कंग्रेस कसरी जान्छ?
अब यसमा क्रमशः जान्छ, मैले चाहिँ लेख्दा पनि लेखेको बोल्दाखेरि पनि आफै उपविजेता भएको लगत्तै मैले के भनेको थिएँ भने निर्वाचनको परिणाम भएको लगत्तैको 2 महिना भनेको यो राष्ट्रव्यापी रूपमा पार्टीका साथीहरूलाई मनोवैज्ञानिक रूपमा चाहिँ उद्धार गर्ने छेड हो। मैले उदाहरण पनि दिएको थिएँ कि कुनै गाउँमा भूकम्प गयो भने भूकम्प गएको गाउँ र भूकम्पमा ढलेको घरको तात्कालिक प्राथमिकता मानवीय उद्धारको हुन्छ। सिमेन्ट किन कमजोर प्रयोग भयो, रड किन कमजोर थियो, बालुवा किन धेरै प्रयोग भयो, मिस्त्रीले किन ठिक काम गरेनन् भनेर तत्काल छलफल नभएर गरिन्छ के भने त्यो भूकम्पले ढलेको घरले मान्छे किचेको छ उसलाई अस्पताल कसरी लिएर जाने, कोही किचिएको छैन सही सलामत छन् भने उनीहरूको भत्केको घर पछाडि साँझ बास बस्ने टहरा के व्यवस्था गर्ने, त्यो टहरामा दाल रोटी बेलुका खाने व्यवस्था कसरी गर्ने। यो मानवीय उद्धारको जसरी हुन्छ नेपाली कंग्रेस पार्टीले राजनीतिक रूपमा एउटा भूकम्प बेहोरेको छ र यो मानवीय उद्धार प्राकृतिक भूकम्पको मानवीय उद्धार भए जस्तै राजनीतिक भूकम्पको मनोवैज्ञानिक उद्धारको कुरा हुन्छ। त्यसैले यो बेलामा मैले शुरूआती दुई महिनाको लागि मैले भने हामी बदलिन्छौ, कांग्रेस बदल्छौं भन्ने कुरा पार्टीको सबै तहको एक ढिका भएर बोल्नुपर्छ।
ए अहिलेको प्रवृत्तिले कसरी सम्भव छ विश्व प्रकाश, तपाईँले भनेकै आधारमा नेतृत्व परिवर्तन तपाईँको खासै युवा नेताहरूको अर्को एजेन्डा छ, दोस्रो कुरा नेतृत्व आफै परिवर्तन हुन चाहेको छ त, किनकि यो लामो समयसम्म त नेतृत्वले पनि आफ्नो व्यवहार त देखाउनु पर्ने हो नि, जो आम कार्यकर्तालाई सन्तुष्ट पार्न सक्ने क्षमता हुनु पर्थ्यो त्यो देखिएको त छैन।
अब अहिले चाहिँ के भएको छ भन्नुहुन्छ भने नेपाली कंग्रेस पार्टी एउटा फुटबल हारेर मैदानबाट बाहिरिएको टिम जस्तो भएको छ, जहाँनिर किपरले भनिरहेछ कि स्ट्राइकरले त्यति गोल किन छिराउन सकेन, स्ट्राइकरले भनिरहेछ कि किपरले त्यो गोल किन रोक्न छेक्न सकेन, फेरि किपरको स्ट्राइकरको भनाइ छ किपरले किन त्यो एउटा गोल छोड्यो, किपरको भनाइ छ कि मैले त केवल एउटा गोल छोडेँ, दुईटा गोल हाल्ने अवसर स्ट्राइकरले किन गुमायो। यो छलफल हुँदै गर्दा कोही बेला के भएको हुन्छ भने तिनै खेलाडीहरूले को आलोचना यसरी भइरहन्छन् सम्बन्धित देशहरूमा, उनीहरूले विगतमा अरू राम्रो खेलेका खेलहरूको बारेमा चर्चा भइरहन्न। अहिले नेपाली कांग्रेस पार्टीले आफैले आफूभित्रको गहिरो समीक्षा गर्न जाने भन्ने कुरा जाँदै गर्दा सार्वजनिक रूपमा चोक बजारमा उभिएर के भन्ने कुरामा ध्यान पुर्याइरहेका छैनन्। कांग्रेसका केन्द्रका नेतादेखि लिएर गाउँका साथीहरूलेसम्म के कुरामा ध्यान पुर्याइरहनु भएको छैन भने शानका साथ शिर ठाडो पारेर कांग्रेसका साथीहरूले भन्न सक्नुहुन्छ कि हामीले नयाँ संविधान, अहिले जुन संविधान अनुसार चुनाव भयो त्यो संविधान हाम्रो नेतृत्वमा जारी भयो, आज निर्वाचनको प्रक्रियामा जो जो सामेल भए, चाहे हिजो हिंसा गरेर हिँडेको माओवादी निर्वाचनमा सामेल भयो त्यो हाम्रो समन्वयको कारण भयो, शान्ति स्थापना गर्दै गर्दा हामीले कुनै न कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्यौं। त्यति मात्रै होइन, उज्यालो 90 नेटवर्कबाट यो सुन्दै गरेको बारा पर्सा रोहतड सिरा सत्तरी सर्लाई मौतरी धनुषा कम्तीमा मैले देशभरि भने आठवटा जिल्ला, त्यो आठवटा जिल्लामा संविधान बने पछाडि यो आवाज सुन्दै गर्नुभएका कसैले मैनबत्ती बाल्ने सोचाइ राख्नुभयो होला, तर अधिकांशले के गर्नतिर लाग्नुभयो, टायर बाल्नतिर लाग्नुभयो। नेपाली कांग्रेस पार्टीले शानका साथ त्यो मधेसको गाउँमा गएर भन्न सक्छ त्यो मधेस जहाँनिर संविधान जारी हुँदै गर्दाखेरि दर्जनौंको जीवन गुम्यो, त्यो मधेस जहाँ सयौं टायर बल्यो, त्यो मधेस जहाँनिर तपाईँको कैयौं दिनसम्म मधेस पूरा ठप्प भयो, आज केवल एक थान गोली खर्च नगरिकन निर्वाचन हुने कसले बनायो, कसको नेतृत्वमा भयो, कांग्रेसको नेतृत्वमा होइन र, त्यो मधेस जहाँ कमरेड केपी ओलीले गएर सभा गर्न जाँदै गर्दा जसको कारणले होस् तर चारजनाको जीवन गुम्यो, तर आज त्यो मधेसमा गएर न कमरेड केपी ओलीले न अर्को कमरेडले न कांग्रेसले कसैले बोल्नलाई अप्ठ्यारो नहुने गरी मधेसलाई पनि विश्वासमा गाँस्न सक्यो। जब नेपाली कंग्रेस पार्टीले निर्वाचन हारेको बेलामा निर्वाचन पछाडिको कांग्रेसलाई रूपान्तरित गर्ने, कांग्रेस यसरी चल्न सक्दैन, कांग्रेस सब क्लियर छन्, कांग्रेस नयाँ बनाउनुपर्छ सब क्लियर छन्, कांग्रेसलाई बदल्नै पर्छ सब क्लियर छन्, यो विषयमा क्लियर हुँदै गर्दा सार्वजनिक रूपमा चाहिँ हामीले गरेका राम्रा कामहरू, संक्रमणकाल अन्त्य गरेका कुरा, संविधान जारी गरेका कुरा, मधेस मिलाएका कुरा, यी सबै कुरा सम्प्रेषण गर्ने कुरा चाहिँ के भएको छ भने फुटबल हारेको टिमको बेलामा किन उसले गोल छिराएन, किन उसले गोल छोड्यो भन्ने छलफलमा अरू सबै यी सुकर्महरू छोपिएका छन्। त्यसकारण मलाई के लाग्छ भने कांग्रेसको पराजयको गम्भीर समीक्षा गरेर कांग्रेसलाई बदल्नै पर्छ, रूपान्तरित गर्नै पर्छ। मैले भन्ने गरेको छु, जो बदलिन्छन् तिनले नेतृत्व लिन्छन्, जो बदलिन्नन् तिनले लिन्छन् तर विधा चाहिँ लिन्छन्, केन्द्रदेखि टोलसम्म टोलदेखि केन्द्रसम्म यही कुरा हुन्छ। कांग्रेसले आफ्नो रूपान्तरण आफूभित्र खोज्ने कुरालाई घनीभूत बनाउँदै गर्दा आफूले गरेको कर्मलाई छोप्ने गरी पनि बहस नगरौं, हामीले गरेका राम्रा कुराहरू चुनाव हार्दा हार्दै पनि यत्तिको कर्म स्थापित गरेका छौं नि मुलुकमा, त्यो कुरालाई भन्ने कुरालाई पनि देशव्यापी रूपमा हामी कमजोरी नगरौं।
तर यो तपाईँले भने जस्तो पनि यो दोषारोपण गर्ने काम धेरै भयो, जिम्मेवारी लिने काम अलिअलि थोरै लिएका छन्। गुटले गर्दा पनि कंग्रेस पराजित हुन बाध्य पुग्यो, कतिपय ठाउँमा अन्तर्घात नै भयो, कतिपय सत्ता यो चुनावमै तालमेल गर्ने कुरामा अरू दलसँग पनि समन्वय गर्न सकेन, यो केवल नेतृत्वको कारण थियो भनेर पनि तपाईँले दोष थपार्नुहुन्छ। समस्या गुटमा हो कि तपाईँहरूको नेतृत्वको मानसिकतामा?
अब हेर्नु, समस्या चाहिँ के हो भने एक लाइनको यसको उत्तर भन्दै गर्दा, चुनावको बेलामा बदलिएको चुनावी चित्रलाई बदल्न सक्ने गरी हामी आफू बदलिन नसक्नु यो समग्र पराजयको कारण हो।
भनेको वामगठबन्धन त त्यत्रो ठूलो दुई दल मिलेर चुनाव लडिरहँदा तपाईँहरू एक्ला एक्लै लड्नुभयो, बुझ्नै सक्नु भएन परिस्थिति कता ढल्किँदैछ भन्ने कुरा?
त्यसो होइन, एक्ला एक्लै लड्यौं दुःखले लड्यौं भन्ने कुरो होइन। नेपाली कंग्रेस पार्टीले बदलिएको चुनावी चित्रलाई बदल्न सक्ने गरी, बदलिएको चुनावी चित्र भनेको त्यसको व्याख्या के हो त भन्दा स्थानीय निर्वाचनको पहिलो दल र स्थानीय निर्वाचनबाट बनेको तेस्रो दल एक ठाउँ उभिएपछि चुनावी चित्र बदलियो। बदलिएको चुनावी चित्रलाई बदल्न सक्ने गरी भनेको के हो भने त्यसका बावजुद पनि पार्टीलाई विजय गराउन सक्ने गरी हामी बदलिन सकेनौं भन्नुको अर्थ हामीभित्र जे जे जस्तो अव्यवस्थाहरू थियो त्यसलाई सुव्यवस्थित गर्न सकेनौं। विष्णुजी, नेपाली कंग्रेस पार्टीको पराजयको कुरालाई हेर्दै गर्दा तत्कालको कुरालाई मात्रै हेरेर यो विषय प्राप्त हुँदैन। नेपाली कंग्रेस पार्टी अहिलेको अवस्था बन्दै गर्दा 25 वर्ष यताका कुराहरू घाँसिन्छन्। हामीले कसरी कसरी प्रजातन्त्र स्थापना पछाडि आफूलाई संस्थागत गर्ने कुरामा कमजोरी गर्यौं, कसरी कसरी हामीले पार्टीको पाको नेतृत्व पंक्तिहरूलाई एउटा निश्चित निश्चित कालखण्डमा सम्मान होइन अपमानको अनुभूति गरायौं, हामीले कसरी कसरी विकसित भएर आएका युवा प्रतिभाहरूलाई राम्रोसँग समन्वय गरेर लिएर जाने सन्दर्भमा कमजोरी गर्यौं, कसरी हामीले चाहिँ गणेशमान सिंह जिन्दाबाद भन्दै गर्दा गिरिजा प्रसाद कोइराला मुर्दाबाद भन्नतर्फ लाग्यौं, कसरी हामीले गिरिजा प्रसाद कोइराला जिन्दाबाद भन्दै गर्दा किशुनजीको निन्दा गर्नतिर लाग्यौं, कसरी कसरी हामीले हाम्रो आत्मबल आत्मविश्वासको बलमा हामीले यो देशमा लोकतन्त्र प्रजातन्त्र त स्थापना गर्यौं तर आफ्नो आत्मविश्वास र अन्तर्विश्वासलाई हामी आफैले घाटतिर पुर्याउनतिर लाग्यौं। त्यसैले यो समग्र कुराहरू जे छन् भएका राम्रा कुराहरूलाई यी हाम्रा व्यवहारमा भएका कमजोरी, मनोवैज्ञानिक कमजोरी, राजनीतिक चाहिँ व्यवहारिकताको कमजोरी यी कारणहरूले छोपेको छ। त्यस कारण नेपाली कंग्रेस पार्टीले गरेका कुराहरूलाई 25 वर्षको बीचमा सम्प्रेषण गराउन किन सकेनौं?
यहीँनिर तपाईँलाई भने जस्तो विगतमा बीपीलाई कृष्णप्रसाद भट्टराईले जुन एउटा ब्यानर देखाएर पनि चुनाव लडेको, इतिहास रचेको, नेपाल बदलेको कुरा एकदमै दृष्टान्त छ। अहिलेको चुनावमा कंग्रेसले किन यी नेतालाई हेरेर भोट दिनुहोस् भन्न सक्ने क्षमता राख्दैन क्या?
अब नेपाली कंग्रेस पार्टीले काम गर्दै गर्दा आफ्नो सत्कर्महरूका कारण आफ्नो या आफ्नो नेतृत्वको छवि उजेल्याउने भन्ने कुरालाई छवि निर्माण गर्ने सन्दर्भमा जुन गहिरो विश्लेषण या थिङ्क ट्याङ्कहरूको प्रयोग आफैभित्रका हाम्रै मेहनतहरू हाम्रै मस्तिष्कहरूलाई गाँसेर त्यसलाई छविलाई नवीन ढंगले स्थापित गर्ने भन्ने कुरा हामीले गर्न सकेनौं। स्वाभाविक छ, शासकीय कमजोरीहरूको कारण, हामीबाट भएका कमजोरीहरूको कारण, हाम्रो सन्दर्भमा, पार्टीको सन्दर्भमा, पार्टीको नेतृत्वको सन्दर्भमा जुन नकारात्मक सन्देशहरू गए त्यसलाई चिर्न सकेनौं। त्यसैले गर्दा स्वाभाविक रूपमा यो परिस्थिति बन्न पुग्यो। किन कमजोर भयो हामीले खोज्नुपर्छ, त्यो चाहिँ सत्य कुरा हो।
अन्तिममा मैले एउटा प्रश्न सोधेर तपाईँलाई यो कार्यक्रमबाट बिट मार्छु। खाडीमा पसिना बगाएर बालुवा चालिरहेको एउटा मजदुर, नेपालको कुनै विकट गाउँमा हलो जोतिरहेको एउटा युवक र विदेश जान ठिक्क परेको भिसा पनि हातमा बोकेर हिँड्नै लागेको एउटा युवकले अबको 5 वर्षपछि कंग्रेसलाई किन भोट दिने?
अब हेर्नुहोस्, यदि तपाईँले खाडीमा गएको युवक मात्रै भनेर सोच्नुभयो भने तपाईँलाई मैले भन्दै गर्दा यो बताउनै पर्छ, नेपाली कंग्रेस पार्टी नै हो जसले लामो हिंसा भइरहेको छ, द्वन्द भइरहेको छ, यसको बावजुद पनि नेपाल देशभित्र रोजगारीको अवसर सिर्जना हुन नसक्दै गर्दाखेरि पनि सात समुद्र पारी गएर सही तिमीले कम्तीमा आफ्नो बुढी आमाको लागि औषधि लिएर आऊ या स्कूलको छोरीको फिस लिएर आऊ भनेर वैदेशिक रोजगारको ढोकालाई पहिलाभन्दा अलिक ठूलोसँग खोलेको।
तर विश्व प्रकाश, तपाईँले यो भनेर उन्मुक्ति पाउनुहुन्न क्या? वास्तविकता के हो भने नागरिकले कहिले आफ्नै माटोमा पसिना बगाएर त्यसको फल चाख्न पाउँछ?
त्यसको चाहिँ दुईटा बाटो छ। हेर्नुहोस्, मेरो पुरै सुन्नुहोस्। पहिला म अहिले तपाईँसँग गफ गर्नुभन्दा ठिक 7 दिन अगाडि तपाईँले भनेकै थिए खाडीको कतारको मुलुकमा काम गर्दै गरेका श्रमिकहरूसँग ती बास बसेर छलफल गरेर कांग्रेसको प्रवक्ता भइसकेपछि संसारको धेरै ठाउँबाट आएका निमन्त्रणहरू, अहिलेका ताजा निमन्त्रणहरू यही रेडियोमा सुन्दै गर्दाखेरि वेबसाइटबाट सुन्न सक्नुहुन्छ साथीहरूले। डेनमार्कमा अहिले निम्तो छ, अहिले पोर्चुगलमा निम्तो छ, पोर्चुगलका साथीहरू सुन्दै हुन्छ समय कहिले आउने भनेर, लक्जमबर्गमा भन्दै हुन्छ, स्विजरल्यान्डबाट फोन आएको थियो, अहिले अस्ट्रेलिया अहिले भर्खर जाने भनेर प्रस्तावित कार्यक्रम थियो। भनेपछि यी सबैतिरको थियो त, तर विश्व प्रकाश शर्मा चाहिँ यी सबै कार्यक्रमको निम्तहरूलाई चाहिँ पहिला ग्रहण गर्ने भन्दा अगाडि किन पहिला सबैभन्दा पहिले खाडी मुलुकको भ्रमणमा जान चाह्यो भन्दा कांग्रेस पार्टीले आफूलाई रूपान्तरित गर्ने कुराको निमित्त पनि खाडीमा बसेर अनेकौं पीड़ाहरूलाई आफ्नो जीवनका धेरै सपनाहरू पूरा गर्नका लागि आफ्ना अनमोल सपनाहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्राङ्गण बाहिरको धुलो सँगसँगै छोडेर गएका असंख्य युवाहरू त्यहाँ छन्। उनीहरूसँग जाउँ छलफल गरौं भनेरै हो। तर सँगै अर्को कुरा एउटा बिर्सिनु हुँदैन, नेपाल देशको जुन मात्राको जनसंख्यात्मक अभिवृद्धि छ, जनसंख्याको वृद्धि छ, नेपाल मात्रै एउटा यस्तो देशको परिकल्पना हामी गर्न सक्दैनौं। अरू देशका मान्छे यो देशबाट त्यो देश, त्यो देशबाट त्यो देश गएर फैलिएका छन्। तथ्याङ्क पल्टाएर हेर्नुहोला, 2008 को इकोनोमिक क्राइसिस भन्दा अगाडि अमेरिकीहरू 4% अमेरिकीहरू अमेरिकाभन्दा बाहिर गएर आफ्नो जीवन खोज्थे, अहिले त्यो मात्र दोब्बर भएको छ। अमेरिकाको मान्छे जापान जान जान्छ, जापानको मान्छे कोरिया, या कोरियाको मान्छे नर्वे, या नर्वेको मान्छे तपाईँको चाहिँ अर्को चाहिँ स्विजरल्याण्ड, या स्विजरल्याण्डको मान्छे अर्को ठाउँमा गएर जीवन खोजिरहेको छ। नेपाल मात्रै एउटा देश यस्तो हुन सक्दैन जहाँ सारा जन्म लिएका नेपालीहरू सबै एउटा ठूलो ट्रकमा बसेर यहीँभित्र बसुन् भन्ने हुँदैन।
अन्तिममा अब फेरि कंग्रेसले जुन महासमिति बैठकको प्रस्ताव गरेको छ, कार्यसमिति बैठकमा अस्तिको कहिले बस्छ?
अब केन्द्रीय कार्य समितिको बैठकले आगामी केन्द्रीय कार्य समितिको बैठकबाट नेपाली कांग्रेसको महासमितिको मिति पनि तोकिन्छ, स्थान तोकिन्छ, महासमिति बैठकमा लिएर जाने एजेण्डाहरूको बारेमा टुङ्गो लाग्छ, नेपाली कांग्रेसलाई समग्रतामा रूपान्तरण गर्नका लागि गरिनुपर्ने के कर्महरू हुन् भन्ने कुरा केन्द्रीय कार्य समितिमा विशद छलफल हुन्छ। नवीन राज्य संरचना बमोजिमको पार्टीका संरचनाहरू बन्ने गरी वैधानिक व्यवस्था विधानमा परिमार्जन भएको छैन, त्यो परिमार्जन हुन्छ। यी समग्र कुराहरूको सन्दर्भमा केन्द्रीय कार्य समितिले मार्ग प्रशस्त गर्छ।
हस्, यो महत्वपूर्ण समय संवादका लागि फेरि पनि धन्यवाद।
हस्, धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा। भारतीय विदेश मन्त्री सुषमा स्वराजको नेपाल भ्रमण र नेपाली कंग्रेस चुनावमा पराजित हुनुको कारण र अबका उसका योजनाका विषयमा छलफल गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिने लागेको छ। आजको कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म विष्णु विश्वकर्मा पनि विदा हुन्छु। नमस्कार।